सविता। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पडकास्ट गुलाबी सम्वाद, र यो पडकास्टमा हामीले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विभिन्न आयाममा छलफल तथा कुराकानी गर्दै आइरहेका छौँ। आजको एपिसोड सेकेन्ड सिजनको 72 एपिसोड हो, र आजको यो एपिसोडमा हामीले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विभिन्न विषयमा छलफल गर्ने क्रममा प्युबर्टीको बारेमा छलफल गर्दैछौँ। किशोरावस्था भन्ने बित्तिकै कसैलाई ढिलो सुरु हुन्छ र कसैलाई चाँडो सुरु हुन्छ भन्ने त हामीले अघिल्लो सिजनको विभिन्न एपिसोडहरूमा छलफल गरिसकेका छौँ, र किन प्युबर्टी ढिला हुन्छ, किन ढिले हुन्छ भन्ने विषयमा आज हामी विस्तृतमा छलफल गर्नेछौँ। र विस्तृतमा छलफल गर्नको लागि हामीसँग हुनुहुन्छ डाक्टर अरुणा उप्रेती, र उहाँसँगको विशेष कुराकानी लिएर आएकी छिन् करुणाले। अब एकैछिन आजको यो एपिसोडमा प्युबर्टी ढिले किन हुन्छ भन्ने विषयमा गरेको छलफल सुनौ।
यहाँलाई स्वागत छ पडकास्ट सिरिज गुलाबी सम्वादमा।
धन्यवाद।
हामीले चाहिँ यो हप्ता पडकास्टमा यो ढिलो किशोर अवस्था सुरु हुने विषय अर्थात् चाहिँ यो डिलेड प्युबर्टीको विषयमा कुराकानी गर्दैछौँ। यो डिलेड प्युबर्टी भनेकै के हो, के कारणले गर्दाखेरि चाहिँ ढिलो गरी किशोर अवस्था सुरु हुने गर्छ होला?
पहिलाको तुलनामा अहिले महिनावारी प्युबर्टी चाहिँ अहिले छिटो हुन थालेको छ। हाम्रो अब आजभन्दा 30-40-50 वर्ष अगाडि 12-13-14 वर्षमा, कसैको 15 वर्षमा महिनावारी सुरु हुन्थ्यो भने अहिले कतिजनाको 9-10 वर्षमा पनि सुरु हुन थालेको छ। अब कसै कसैको ढिलो हुने कारणहरू विभिन्न कारणहरू हुन्छ, त्यो मध्ये एउटा कुपोषण एउटा कारण हो। शारीरिक बनावट अथवा हर्मोन, शरीरभित्र यदि हर्मोनहरू राम्रोसँग उत्पन्न भएन भने त्यसको कारणले पनि हुन्छ। कतिजनाको त महिनावारी नै नहुने पनि हुन्छ, जस्तो पाठेघरको बनावटको कारणले अथवा पाठेघर नभएको कारणले अथवा प्रजनन अङ्गहरूमा कुनै समस्या पर्यो भने त्यस्तो किसिमको समस्या हुनसक्छ। धेरै छिटो भयो भने पनि समस्या मान्नुपर्छ, धेरै ढिलो भयो भने पनि महिनावारी त्यो चाहिँ समस्या हुनसक्छ।
छिटो चाहिँ के कारणले गर्दा हुने गरेको पाइएको छ?
छिटो अहिले के कारण भने पहिला बालबालिकाहरूलाई एकदम कुपोषण हुन्थ्यो, अनि राम्रोसँग भ्याक्सिनेसन हुँदैनथ्यो, खाना राम्रोसँग पुग्दैनथ्यो, त्यसको कारणले गर्दाखेरि ढिलो हुन्थ्यो। ढिलो भने मतलब 12-13 वर्षमा हुन्थ्यो, ढिलो होइन। अब अहिले चाहिँ छिटो हुन थालेको छ। छिटो हुनेको थुप्रै कारणहरू हुन सक्छन्। एउटा प्रमुख कारण चाहिँ अहिले बच्चाहरू पहिलाको तुलनामा पोषित भएका छन्। अर्को अब हर्मोनल चेन्जहरू पहिलाको तुलनामा छिटो हुन थालेको छ, त्यसका कारण हुनसक्छ। अर्को कारण चाहिँ छलफल गर्दाखेरि जनस्वास्थ्य विज्ञहरू छलफल गर्दाखेरि हाम्रो कतिपय खानेकुराहरूमा, फलफुलहरूमा, तरकारीहरूमा विभिन्न किसिमको रसायनहरू हुन्छ, त्यो रसायनहरूको कारणले गर्दाखेरि शरीरको हर्मोनहरूमा छिटो परिवर्तन आउँछ र त्यसको कारणले पनि हुनसक्छ भनेर कुराहरू आएको छ।
हजुर, जस्तै यो छिटो अथवा ढिलो गरी किशोर अवस्था, चाहे त्यो अलि अब हामीले मान्दै आइरहेको एउटा पर्टिकुलर उमेरभन्दा चाहिँ अलि छिटो नै किशोर अवस्था सुरु हुँदा होस्, अथवा चाहिँ हामीले चाहिँ यो उमेरमा त किशोर अवस्था सुरु भइसक्नुपर्ने भनेको उमेरभन्दा ढिलो गरी किशोर अवस्था सुरु भइराख्दाखेरि चाहिँ एउटा व्यक्ति अझ भनौँ एउटा किशोर अथवा किशोरीलाई चाहिँ शारीरिक, मानसिक र सामाजिक रूपमा के कस्तो खालको समस्याहरू, तनावहरू अथवा कस्तो खालको भावनाहरू चाहिँ उनीहरूमा उत्पन्न हुनसक्छ?
अब यस्तो छ, त्यो एक्ज्याक्टली यही उमेरमा हुनुपर्छ भने जुन हामीले अब 11-12-13 वर्षको जुन भन्यौँ नि, यो चाहिँ एभरेजमा हो, संसारभरिको लिएर उनीहरूले एभरेजमा अथवा सर्जरमा गर्ने हो। त्यसै कारणले गर्दाखेरि कसैको 9 वर्षमा हुन्छ, कसैको 12-13 वर्षमा हुन्छ। पहिला 9 वर्षमा हुने एकदमै रियर थियो भने अहिले 9-10 वर्षमा हुने चाहिँ बढ्दै गएको छ, होइन? अब 12-13 वर्षसम्म पनि महिनावारी भएन, 13-14 वर्षसम्म पनि भएन भने चाहिँ अनि किशोरीलाई मात्रै होइन परिवारमा पनि किन यस्तो भयो, किनभने यो त प्रजनन स्वास्थ्यसँग जोडिएको कुरा हो, त्यसै कारणले गर्दाखेरि किन यस्तो भयो, किन अहिलेसम्म महिनावारी भएन भनेर चिन्ता लाग्नु स्वाभाविक नै हो, होइन? महिनावारी नहुनको साथसाथै यदि किशोरीहरूमा दुधको फाँचो बढ्ने हुन्छ, गुप्ताङ्गहरूमा रौँ आउने हुन्छ, दुधको फाँचो पनि नबढ्ने, रौँ पनि नआउने, त्यस्तो किसिमको भयो भने त्यो चाहिँ हर्मोनल समस्या हुनसक्छ, त्यसले पनि उनीहरूलाई चिन्ता गर्न हुनसक्छ। अब गाउँघरमा त डाक्टर देखाउने भन्ने कुरा आउँदैन, तर सहरहरूमा चाहिँ त्यस्तो अवस्थामा यदि 12-13-14 वर्षमा पनि भएन भने, महिनावारी सुरु भएन भने चाहिँ डाक्टर देखाएर के समस्या परेको हो भनेर छलफल गर्ने चलन छ। छोरीहरूलाई चाहिँ किन अहिलेसम्म अरू सबैजना साथीहरूको भइसक्यो, मेरोमा केही समस्या छ कि भनेर स्वाभाविक चिन्ता चाहिँ हुन्छ, तर त्यसले गर्दाखेरि डिप्रेसन नै हुने, यताउति हुने चाहिँ हुँदैन। तर पछि 15-16-17-18 वर्षमा पनि भएन भने चाहिँ त्यसले चाहिँ उनलाई चाहिँ असाध्यै तनाव गराउँछ, किनभने यो प्रजनन स्वास्थ्यसँग जोडिएको कुरा हो। त्यसपछि फेरि पछि यदि त्यो बेलासम्म भएन भने अरू कुनै समस्या छ भने उमेर पुगेपछि विवाह गरेपछि दाम्पत्य जीवनमा नै असर पर्न सक्ने सम्भावना हुन सक्ने सम्भावना हुन्छ, त्यो कारणले चाहिँ चिन्ता हुन सक्छ।
नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ अहिले चाहिँ कस्तो खालको देखिएको छ, यो किशोर अवस्था छिटो किशोर अवस्था हुने देखिएको छ कि अथवा ढिलो हुने गरेको देखिएको छ, कस्तो?
नेपालमा यस्तो छ, नेपालमा पहिलाको भन्दा मैले विभिन्न आफ्नो अनुभवहरूको आधारमा पहिला 13-14 मेरो 12 वर्षको उमेरमा भएको थियो, मेरो कतिजना साथीहरूको 13-14 वर्षको उमेरमा भएको थियो होइन, कतिजनाको 15 वर्षको उमेर महिनावारी सुरु भएको थियो, त्यो बेलामा 12-13 वर्षमा हुनु सामान्य मानिन्थ्यो। अहिले चाहिँ 9 वर्षको उमेरको बालिकाहरूलाई महिनावारी भएको भन्ने कुराहरू थाहा भएको छ। नेपालको एउटा अनुसन्धान नै गरेर यस्तो किसिमको के छ भनेर त कहीँ पनि अनुसन्धान राष्ट्रिय रूपमा अनुसन्धान चाहिँ भएको छैन, तर अब अक्कल झुक्कल सुनिने कुराहरू, त्यसपछि अब डाक्टरहरूले भन्ने कुराहरू, आफ्नो हाम्रो साथीको छोरीहरू महिनावारी 9 वर्षमै महिनावारी भएको भन्ने सुनिने कुराहरू गर्दाखेरि चाहिँ पहिला यो एकदमै रियर थियो, अहिले चाहिँ बढ्न गएको छ भनेर चाहिँ भन्न सकिन्छ। र अनुसन्धान नै नभएको हुनाले मैले यही प्रतिशत भनेर भन्न चाहिँ सक्दिनँ। केटाहरूको चाहिँ प्राय उमेर उनीहरूको पनि 10-11 वर्ष भइसकेपछि गुप्ताङ्गमा परिवर्तन आउँछ, उनीहरूको स्वर पनि परिवर्तन आउँछ, अनि काखीमा पनि रौँ आउँछ, कतिजनाको बिस्तारो अनुहारमा अलिकता दारी जुगा आउन सक्छ। यस्तो बेला कतिजनाको चाहिँ यदि यस्तो किसिमको उनीहरूलाई महिलाहरूको जस्तो चाहिँ ठ्याक्क यो महिनावारी सुरु भयो होला, अब यो चाहिँ छोरा यो किशोर ऊ भयो भन्ने चाहिँ त्यहाँ हुँदैन, उनीहरूको चाहिँ बिस्तारै हुन्छ। तर कस्तो छ भने यस्तो बेलामा यदि केटाहरूको चाहिँ 13-14-15 वर्षसम्म पनि उनीहरूको चाहिँ जुगा जस्तो देखिएन, गुप्ताङ्गमा चाहिँ परिवर्तन आएन भने उनीहरूलाई चाहिँ अलिकता कतिजनाले चाहिँ है यो त केटी जस्तै रहेछ, यो त केटी रहेछ अथवा भन्ने खालको त्यस्तो अपमान गरेर गरेपछि उनीहरूको मानसिक रूपमा उनीहरूलाई तनाव हुन्छ, त्यो तनावले गर्दाखेरि उनीहरू चाहिँ अरू कोहीसँग पनि कुराकानी गर्न पनि नचाहने, साथीभाइसँग खेल्न पनि नचाहने, त्यस्तो किसिमको अवस्था हुन सक्छ। र यो बढ्दै गयो भने चाहिँ मानसिक रूपमै अस्वस्थ हुन सक्ने सम्भावना पनि हुन सक्छ होइन। त्यस्तो बेलामा चाहिँ अब किशोरहरूको यस्तो किसिमको भयो भने उनीहरूको पनि शरीरमा हर्मोनल चेन्जहरू आएर यस्तो किसिमको परिवर्तनहरू हुने हो, हर्मोनहरूमा केही गडबडी, जस्तो 15-16-17 वर्षको किशोरको शरीरमा परिवर्तन आएन, जुङ्गा जारी पनि आएन, गुप्ताङ्गमा पनि परिवर्तन भएन भने चाहिँ डाक्टर देखाउनु पर्ने चाहिँ हुनसक्छ। अब कतिपय कुराहरूमा डाक्टरले सहयोग गर्न सक्छन्, औषधिहरूको व्यवस्था गर्न सक्छन्, कतिपय कुराहरू चाहिँ परामर्श पनि गर्न सक्छन्।
जस्तै किशोर किशोरीहरू चाहिँ उनीहरूका अभिभावकहरू पनि कतिको किशोर अवस्थाको परिवर्तनहरूलाई लिएर अथवा किशोर अवस्थामा देखिन सक्ने समस्याहरूलाई लिएर चाहिँ स्वास्थ्य कर्मीको परामर्शमा जाने अथवा चाहिँ उपचार प्रक्रियामा जानुपर्ने अवस्थामा कतिको चाहिँ खुलेर आउने गरेको पाइन्छ हाम्रो जस्तो कन्ट्रीमा?
खालि एउटा किशोरीको यदि 13-14 वर्षसम्म महिनावारी भएन भने चाहिँ उनीहरू खुलेर आउने होइन, डाक्टर कहाँ गएर अथवा स्वास्थ्य कर्मी कहाँ गएर यो के भएको हो, के औषधि दिनुपर्छ कि, यसलाई केही समस्या छ कि भन्ने, त्यस्तो पहिलाको भन्ने तुलनामा यो कुराहरू चाहिँ अहिले बढेको छ। किनभने कतिपय अवस्थामा किशोरीको शरीरमा यदि महिनावारी भएन भने उनको पाठ्यघरको अवस्था हेर्नुपर्छ, पाठ्यघर छ छैन अथवा पाठ्यघर भए पनि अन्य कुनै समस्याहरू छ कि, अथवा हर्मोनल चेन्जहरू हर्मोनहरू शरीरमा पर्याप्त मात्रा छैन कि भन्ने किसिमको कुराहरू हेर्नपर्ने हुन्छ। भएको हुनाले सहरका आमा बुवाहरू चाहिँ स्वास्थ्य कर्मीसँग सल्लाह लिने चाहिँ मलाई थाहा छ, तर गाउँघरहरूमा त त्यस्तो किसिमको त्यसरी सल्लाह लिन सक्ने चाहिँ सम्भावना चाहिँ देखिँदैन। तर उहाँहरू चाहिँ अब 14-15 वर्षमा पनि किशोरी आफ्नो छोरी चाहिँ महिनावारी भएन भने चाहिँ के भयो, के समस्या पर्यो भनेर चिन्तित हुने, तनाव हुने चाहिँ हुनुहुन्छ।
हजुर, जस्तै यो हाम्रो समाजमा किशोर अवस्थालाई लिएर अथवा शारीरिक विकास बनोटलाई लिएर चाहिँ थुप्रै खालका मान्यताहरू बुझाइहरू अथवा कतिपय ठाउँमा चाहिँ यो पुरातनवादी सोच मान्ने कारणले गर्दाखेरि पनि खुलेर आउन नचाहेको हो कि अथवा के चाहिँ होला जस्तो लाग्छ हजुरको विचारमा?
होइन, यस्तो छ, अब यसको बारेमा किशोर अवस्थाको बारेमा किशोर अवस्थाको स्वास्थ्यको बारेमा त्यति धेरै छलफल त्यति धेरै पहिला त हुँदै हुँदैन थियो, बल्ल अब अहिले हुन थालेको छ होइन। विशेष गरी किशोरीहरूको जब चाहिँ हलक्क बढ्छन् अनि हलक्क बढ्दाखेरि उनीहरूको स्तन वृद्धि हुन थाल्छ, हो त्यो बेलामा चाहिँ हेर यस्तो एकदम छाती देखाएर हिँड्नुहुन्न, छाती फुलाएर हिँड्नुहुन्न भनेर किशोरीहरूलाई भनेर उनीहरूलाई चाहिँ त्यो लज्जा बोध गराएर कतिजना किशोरीहरू यो अवस्थामा कुप्रो परेर हिँड्छन्, अझ कतिजना त्यो छाती नदेखियोस् भनेर टाइट खालको भित्रपट्टि लुगा लगाएर अनि बाहिरपट्टि हलुको खाले एकदम ठुलो हुने लुगाहरू लगाएको पनि देखिएको छ। पहिला चाहिँ एकदमै धेरै थियो यस्तो कुराहरू, अहिले चाहिँ यसमा कमी आएको छ। तैपनि गाउँघरतिर चाहिँ किशोरीहरूले चाहिँ एकदम त्यो हक्का हक्की एकदम छाती फुलाएर हिँडेको अथवा उनीहरूको स्तनमा स्तन बढ्न थालिसकेपछि चाहिँ केटाहरूसँग खेलेको, उनीहरूसँग कुराकानी गरेको, यस्तो कुराहरूमा चाहिँ गाउँको मानिसहरू अझै पनि गाउँमा चाहिँ सङ्कुचित विचारधारा छ। सहरमा चाहिँ त्यो अलिकता कम हुँदै गएको छ। त्यति भए भन्दा भन्दै पनि छोरीहरूलाई चाहिँ सानैदेखि आमाहरूले अथवा आमा काकीहरूले बाबु अथवा बाबुले छोराहरूलाई यसको बारेमा राम्रोसँग जानकारी दिने हो भने मेरो स्तर बढ्यो, मैले अब लुकाएर हिँड्नुपर्छ भन्ने किसिमको कुराहरू चाहिँ किशोरीहरूको मनमा हुँदैन थियो होला होइन। नत्र भने के हुन्छ, उनीहरू 13, 14, 15, 16 वर्षको किशोरीहरूको मनस्थिति मानसिक रूपमा पनि उनीहरू हर्मोनको कारणले गर्दाखेरि यो अवस्थामा उनीहरू साथीभाइसँग कुराकानी गर्ने, यताउति गर्ने, घुम्न जाने कुराहरू रमाइलो लाग्ने हुन्छ होइन। साथीभाइसँग आमा बुवाहरूसँग भन्दा साथीभाइहरूसँग बढी नजिकेर कुरा गर्ने हुन्छ। यस्तो बेलामा उनीहरूलाई राम्रो मार्गदर्शन हुनुपर्छ, यस्तो बेलामा उनीहरूलाई यौनिकता बारेमा पनि जानकारी दिनुपर्छ। यो एकदम सामान्य प्रक्रिया हो, केही पनि नराम्रो होइन, प्रकृतिले दिएको हो र यसलाई चाहिँ लुकाएर लाज मान्नु भयो, लाज मानेर हिँड्नु पर्दैन, बाँधेर हिँड्नु पर्दैन भनेर उनीहरूलाई चाहिँ राम्रोसँग सिकाउनु पर्छ।
स्वास्थ्य कर्मीहरूले यदि कोही किशोर अथवा किशोरी चाहिँ आफ्नो किशोर अवस्थामा आएका परिवर्तन अथवा किशोर अवस्थामा देखिएका समस्याहरूलाई लिएर अथवा ढिलो किशोर अवस्था भइराखेको अवस्थामा ऊ काउन्सिलिङको लागि स्वास्थ्य संस्थामा गइरहँदाखेरि चाहिँ कस्तो खालको परामर्श, कस्तो खालको सेवा सुविधा चाहिँ स्वास्थ्य कर्मी स्वास्थ्य संस्थाबाट उपलब्ध भयो भने चाहिँ उनीहरूले अझै खुलेर आफ्नो किशोर अवस्थालाई खुसी साथ चाहिँ आत्मसात गर्न सक्छन् होला?
अब यस्तो छ, यसमा अब गाउँघरतिर यस्तो किसिमको किशोरीहरूलाई केही समस्याहरू पर्यो, प्रजनन स्वास्थ्यमा अथवा चाहिँ पाठ्यक्रममा केही समस्या पर्यो भने उनीहरू किशोरीहरू आफै जान सक्ने चाहिँ त्यति धेरै चाहिँ म देखिँदैन, गाउँमा पनि सहरमा पनि होइन। यसमा चाहिँ आमा बुवाहरूकै अभिभावकहरूकै पहलहरू हुनुपर्छ। तर एउटा कुरा चाहिँ के गर्न सक्छ भने स्वास्थ्य कर्मीहरूले किशोरीहरूलाई भएको चिन्ता तनाव, जस्तो अब कसैको छाती बढ्दाखेरि छाती दुख्ने हुन्छ अथवा कसैको महिनावारी हुँदाखेरि चाहिँ एकदमै पेट दुख्ने हुन्छ, त्यो चाहिँ केही भएको यस्तो भयो भने मलाई क्यान्सर हुन्छ कि क्या हो भविष्यमा भनेर त्यस्तो बेलामा किशोरीहरू विचलित हुँदाखेरि उनीहरूलाई चाहिँ राम्रोसँग सम्झाइ बुझाइ यस्तो यो पेट दुख्नु एकदम सामान्य प्रक्रिया हो महिनावारी हुँदाखेरि भनेर उनीहरूलाई कस्तो किसिमको खानेकुराहरू खाने, यस्तो त्यसखानि पेट दुख्ने कस्तो किसिमको औषधिहरू दिने खाने भनेर चाहिँ उनीहरूलाई जानकारी दिनुपर्छ, कसरी महिनावारी व्यवस्थापन गर्ने भनेर। अनि साथसाथै उनीहरूलाई चाहिँ त्यो आफ्नो शरीरको अङ्गबारे बुझाएर छाती बढ्नु, यौनाङ्गमा रुवाउँ आउनु एकदमै सामान्य प्रक्रिया हो, यसमा केही पनि डराउनु पर्दैन, यसले केही पनि नराम्रो गर्दैन, बरु यस्तो किसिमको शरीरमा परिवर्तन भएन भने यसले पछि समस्या पर्छ भनेर त्यस्तो किसिमले राम्रोसँग बुझाइदिनु पर्छ।
हजुर, अन्त्यमा चाहिँ किशोर किशोरी जो अब किशोर अवस्थामा प्रवेश गर्दै हुनुहुन्छ अथवा भर्खर भर्खर गइराख्नु भएको छ, उहाँहरूले चाहिँ किशोर अवस्थालाई सुन्दर राम्रो गराउनको लागि सँगसँगै स्वस्थ बनाएर आफ्नो जीवन अगाडि बढाउनको लागि चाहिँ के गर्न सक्नुहुन्छ होला, कसरी चाहिँ उहाँहरूले किशोर अवस्थालाई आत्मसात गर्नुपर्छ होला?
दुईवटा कुरा छ, एउटा चाहिँ किशोर अवस्थामा अहिले किशोर अवस्थामा अहिलेको प्रायसँग मोबाइल हुन्छ, मोबाइलमा साथी बनाएर मोबाइलमा साथीहरूसँग चाहिँ एकदम आफ्नो अनेक किसिमको इन्टिमेट कुराहरू सेयर गरेर अथवा कतिजनाले चाहिँ आफ्नो शरीरलाई नाङ्गै बनाएर देखाउने त्यस्तो किसिमको कुरा चाहिँ कहिले पनि नगर्नु, जस्तो मन परेको केटा अथवा केटी भए पनि त्यो चाहिँ कहिले पनि गर्नु हुँदैन, एउटा पक्ष त्यो भयो। अर्को किशोर किशोरीहरूको यही बेलादेखि आफ्नो स्वास्थ्यको राम्रोसँग ध्यान राख्नुपर्छ, किनभने किशोर अवस्थाको बेलामा स्वास्थ्य राम्रोसँग ध्यान राखेन भने पछि वयस्क भइसकेपछि धेरै समस्या पर्न सक्ने सम्भावना हुन्छ। र अहिले मैले देखेको जुन कुराहरू पहिला पहिला किशोर अवस्थामा नहुने समस्याहरू, जस्तो एकदम मोटोपनको समस्या, मधुमेहको समस्या, जस्तै हामी साधारण भाषामा चिनीको रोग भन्छौँ, त्यस्तो समस्याहरू यही बेलामा यदि हामीले राम्रोसँग खानपान गरेनौँ, स्वस्थ जीवनशैली अप्नाएनौँ भने पछि गएर समस्या पर्न सक्छ। त्यसै कारणले गर्दाखेरि मोबाइलको सदुपयोग विदेशी मोबाइल प्रयोगै नगर भनेर अहिलेको बेलामा भन्न सकिँदैन, अवस्था छैन, तर फेसबुकमा अनेक किसिमको कुराहरू हेर्ने र फेसबुकमा अनेक किसिमबाट साथी बनाएर प्रेम परेर भागेर जाने त्यस भनेको त्यस्तो किसिमको गर्यो भने चाहिँ कतिजनाको जिन्दगी बर्बाद भएको छ। त्यसैले मोबाइलको सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्ने, स्वास्थ्यकर खानेकुराहरूमा ध्यान दिने र पढाइमा ध्यान दिने गर्नुपर्छ र सँगसँगै आमा बुवाहरूको सम्बन्धलाई एकदम महत्त्वपूर्ण मानेर उहाँहरूले भनेको कुराहरूलाई मान्नुपर्छ भनेर मैले भन्ने गरेको छु।
अरुणालाई धेरै धेरै धन्यवाद, अनि डाक्टर अरुणा उप्रेतीलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो पडकास्टमा पिभेटीको बारेमा यति मजाले सबैले बुझ्ने गरी सामान्य भाषामा छलफल गरिदिनु भएकोमा मलाई लाग्छ आजको छलफलले धेरैजनालाई पिभेटी डिले किन हुन्छ अथवा चाँडै किन हुन्छ भन्ने बारेमा बुझ्नको लागि सहयोग गर्यो होला। किनकि यही पिभेटी डिले भइराख्दाखेरि चाहिँ मान्छेहरू अब किशोर अवस्थामा प्रवेश गर्दै गरेको किशोर किशोरी भाइ बहिनीहरू एकदमै धेरै मेन्टल ट्रमामा पनि परिराख्नु भएको हुन्छ, उहाँहरू मेन्टली डिस्टर्ब भइराख्नु भएको हुन्छ, त्यसमाथि हाम्रो परिवारमा ए तिम्रो छोरीलाई त ढिला भयो, अझै केही पनि भएन, अथवा तिम्रो छोराको त जुङ्गै आएन, अथवा हुन्छ नि यस्तो खालको कुराहरू एकदमै धेरै आइरहेको हुन्छ, जसले गर्दा उहाँहरूलाई मेन्टली एकदम धेरै स्ट्रेस भइराख्ने, पढाइमा ध्यान नजाने, होइन परिवार साथीभाइसँगको सम्बन्ध पनि बिग्रिँदै जाने, आफूले नै आफूलाई हीन तरिकाले सोच्न थाल्ने, म त केही पनि गर्न नसक्ने रहेछु, मेरो त केही पनि चेन्ज आएको छैन, म यत्रो ठुलो भइसकेँ, म माथि केही खराबी छ कि भन्ने खालको कुराहरू मनमा ल्याउने र एकदम नैराश्य हुने गरेको पनि हामीले एकदमै धेरै देखिरहेको हुन्छौँ। आफ्नै परिवारमा पनि कतिजना त्यस्तो हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि आजको छलफलले चाहिँ जसको डिले प्युबर्टी हुँदैछ अथवा प्युबर्टी स्टार्ट भइसकेको छैन, एज भइसक्यो, उहाँहरूलाई चाहिँ पक्कै पनि हेल्प गर्यो होला भन्दै आजको लागि गुलाबी सम्वादको सेकेन्ड सिजनको 72 भागबाट बिदा हुने बेला भइसकेको छ। आजको छलफल तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको कुरा हामीलाई हाम्रो इमेल gulabisambad@gmail.com इमेल गर्न सक्नुहुन्छ। त्यस्तै हाम्रा विभिन्न सोसल साइटहरूमा पनि हामीलाई गुलाबी सम्वाद सर्च गर्नुभयो भने हामी त्यहाँ भेटिन्छौँ। लाइक, सेयर र सब्सक्राइब गर्नु पनि नबिर्सिनुहोला। त्यो सँगसँगै हाम्रो पडकास्ट स्पोटिफाई पडकास्टरमा र हाम्रो पात्रमा गुलाबी सम्वाद भनेर सर्च गर्नुभयो भने भेट्नुहुन्छ। गुगल पडकास्टमा पनि तपाईँले एकदमै इजिली गुलाबी सम्वाद भनेर सर्च गर्नुभयो भने भेट्न सक्नुहुन्छ। त्यहाँ पनि हामीलाई सुन्नुहोला र देशैभरिको 48 रेडियो स्टेसनबाट पनि हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ, त्यहाँ पनि तपाईँले सुन्नुहोला। त्यो सँगसँगै हाम्रो वेबसाइट www.gulabisambad.com पनि छ, त्यहाँ पनि तपाईँले किशोर किशोरका यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित भोगाईहरू सँगसँगै हाम्रो पडकास्ट पनि सुन्न सक्नुहुन्छ। यति भन्दै आजको लागि गुलाबी सम्वादको सेकेन्ड सिजनको 72 भागबाट करुणा र डाक्टर अरुणा उप्रेतीलाई धन्यवाद भन्दै म सविता बिदा हुन्छु। अर्को हप्ता फेरि भेटौँला। बाई बाई।